السلام علیکم ورحمت اللہ وبرکاتہ. 20 جنوری 2018 فکسبرگ ساؤتھ افریقہ میں حضور اشرف الفقہا کا خطاب ہونے جا رہا ہے, اس سے ہم اور آپ سنیں گے.
السلام علیکم ورحمۃ اللہ وبرکاتہ.
وعلیکم السلام.
الحمد للہ نحمده ونستعینه ونستغفره ونؤمن به ونتوکل علیه ونعوذ بالله من شرور انفسنا ومن سيئات اعمالنا, من يهده الله فلا مضل له ومن يضلله فلا هادي له, ونشهد ان لا اله الا الله وحده لا شريك له, ونشهد ان سيدنا ومولانا محمدا عبده ورسوله صلى الله تعالى عليه وعلى اله واصحابه وازواجه وذرياته واهل بيته وعلماء ملته واولياء امته اجمعين, برحمتك يا ارحم الراحمين. اما بعد, واعوذ بالله من الشيطان الرجيم, بسم الله الرحمن الرحيم. إن الله على كل شيء قدير, صدق الله مولانا العظيم. إن الله وملائكته يصلون على النبي, يا أيها الذين آمنوا صلوا عليه وسلموا تسليما. اللهم صل على سيدنا ومولانا محمد المعادل الجود والكرم, وآله وأصحابه وبارك وسلم صلاة وسلاما عليك يا رسول الله صلى الله تعالى عليك وسلم. سیدی سرکار اعلی حضرت امام احمد رضا علیہ الرحمت و رضوان فرماتے ہیں, جو تیرا طفل ہے کامل ہے یا ہوش, جو تیرا طفل ہے کامل ہے یا ہوش, تو فیلی کا لقب واصل ہے یا ہوش. میرے دوستوں اور بزرگوں, اللہ تعالی کا ارشاد ہے, ان اللہ علی کل شیء قدیر, بے شک اللہ ہر چیز پر قادر ہے, جو چاہے جب چاہے جیسا چاہے وہ دنیا کی کسی مخلوق کو عطا فرما دے, کمزور کو وہ طاقت دے دے, چیونٹی کو وہ طاقت دے دے کہ ہاتھی کو مار ڈالے, پانی کے قطرے کو وہ عطا فرمائے کہ ساری دنیا کو سیلاب کر دے, اس پوری دنیا کو اگر اللہ چاہے تو ایک سوئی کے سوراخ میں سمیٹ دے, اور سوئی کے سوراخ کو اگر ریلیز کر دے تو پورا عالم بنا دے. یہ ہے ہمارا قرآنی اور ایمانی احساس. قرآن مجید اس لیے فرماتا ہے, مسلمانوں خدا کو مجبور مت سمجھنا, اس کی طاقت اس کی قوت پوری کائنات میں پھیلی ہوئی ہے. اس پانی کو آپ دیکھتے ہیں, معمولی پانی, نرم نازک پانی, बिल्कुल सॉफ्ट है, हाथ में रखो दबा दो तो उसकी बूंदे इधर उधर बिखर जाएं, लेकिन इसी पानी को रब कैसा ताकतवर बनाकर नाजिल फरमाता है। इरशाद होता है अल्लाह अल्लाहुल्लज़ी अन्ज़ल मिनस समाई मा فَأَحْيَا بِهِ الْأَرْضَ بَعْدَ مَوْتِهَا۔ اے لوگو، اللہ تعالیٰ نے آسمان سے پانی برسایا اور اس پانی سے مردہ زمین کو زندہ کر دیا۔ جو زمین سوکھ چکی تھی اس کو اللہ تعالیٰ مردہ فرماتا، پانی کے اندر یہ پاور دیا کہ یہ زمین مر چکی تھی جس میں کوئی طاقت نہیں، کس نہیں، بل نہیں، اس زمین میں اتنی طاقت اور انرجی پیدا کر دی، گلاب کا پھول نکلنے لگا، ایک سے ایک فروٹ پیدا کرنے لگی یہ زمین، اناج پیدا کرنے لگی یہ زمین، کیسی کیسی اس کے اندر اللہ کی قدرت کا اظہار ہو رہا ہے۔ یہ پانی ہے، پانی اور مٹی بہت معمولی سمجھی جاتی ہے، لیکن پورے انسانوں کی زندگی کے لیے دونوں کے اوپر ڈیپینڈ کرتی ہے۔ پانی نہ ہو زندہ نہیں رہ سکتے، مٹی نہ ہو آپ قیام نہیں کر سکتے۔ پانی اور مٹی کو رب نے وہ پاور دیا ہے کہ سب کو جلا رہے، سب کو کھلا رہے ہیں، سب کو آرام دے رہے ہیں۔ یہ ہے اللہ تعالیٰ کی قدرت۔ پروردگار عالم جل مجدہ نے ہر ایک کے اندر ایک طاقت، قدرت اور پاور عطا فرمایا ہے۔ اس طاقت اور قدرت کا اندازہ ہم اور آپ اس وقت لگا سکتے ہیں جبکہ دو چیزوں کو آپس میں ہم ٹکرائیں، ان کا مقابلہ کریں تو پتہ چلتا ہے کہ یہ کمزور ہے یا طاقتور ہے۔ ایز اے ایگزامپل، آپ مٹی کا ایک ڈھیلا لے لیں،
کیا بولتے ہیں مٹی کے ڈھیلے،
مٹی کا ایک ٹکڑا لے لیں سوکھا ہوا، اور ہاتھ میں سٹون اور پتھر کا ایک ٹکڑا لے لیں، دونوں لگتا ہے دور سے دیکھنے میں کہ بڑے مضبوط ہیں، لیکن جب دونوں کو ٹکرائیں گے تو آپ کی نگاہ یہ فیصلہ کرے گی کہ مٹی کی طاقت کم ہے اور پتھر کی طاقت زیادہ ہے۔ پتھر ویسے ہی کا ویسا رہ گیا اور مٹی چور چور ہو کر زمین پر بکھر گئی، لیکن اگر پتھر کی مجبوری دیکھنا ہے تو کسی لوہے کے بڑے گھن کو اٹھا کر لائیے اور پتھر کو زمین پر رکھ کر زور سے اس پر ماریے تو یہ پتھر کا کلیجہ چور چور ہو جائے گا۔ اس کا مطلب یہ ہے کہ رب نے پتھر کو سب طاقت نہیں دی ہے، پتھر سے طاقتور لوہے کو بنایا ہے کہ جب لوہا پتھر کو مارتا ہے تو پتھر کا کلیجہ چور چور ہو جاتا ہے۔ لیکن اس کا مطلب یہ نہیں ہے کہ اللہ کی مخلوق میں لوہا سب سے مضبوط اور سب سے طاقتور ہے۔ آپ رولنگ مل میں جائیں جہاں پر لوہا پگھلایا جاتا ہے، اسٹیل پانی بن کر بہتا ہے، اسی بڑے لوہے کے ٹکڑے کو جس نے پتھر کی چٹان کے کلیجے کو چور چور کیا تھا، جب آگ کی بھٹی میں ڈالیں گے تو یہی لوہا پانی بن کر نالیوں سے بہ جائے۔ مطلب یہ ہوا کہ آگ کا پاور لوہے سے زیادہ ہے، اگر لوہے سے زیادہ طاقتور آگ نہ ہوتی تو لوہے کے مضبوط سینے کو پانی بنا کر نالیوں میں نہ بہا سکتی۔ اس کا مطلب یہ ہے کہ آگ کے اندر اللہ نے انرجی اور پاور بہت دیا، لیکن یہی آگ اگر کسی کے مکان میں لگ جائے تو اس آگ کو قابو کرنے کے لیے سب لوگ پریشان ہوں گے، پھر فائر بریگیڈ کو فون کر کے اور اس کے ڈنکل کو بلاتے ہیں، وہ پائپ کے ذریعے پریشر پانی کا مار کر کے اس آگ کو کوئلہ بنا دیتا ہے، کالا بنا دیتا ہے۔ آگ کی انرجی کوئلہ بن گئی، آگ کا لال لال چہرہ سیاہ ہو گیا، پانی کی طاقت وہ ہے جو آگ پر کنٹرول کرتی ہے۔ आग को बुझा देती, लेकिन पानी ही सबसे ज्यादा ताकतवर नहीं है। साइंस दावन दा से पूछो कि रोजाना सूरज जब अपनी गर्म गर्म किरणें सतह समुन्दर पर डालता है तो समुन्दर का पानी रोजाना डेली करोड़ों टन स्टीम और भाप बन करके ऊपर चला जाता है। ये कुदरत का सिस्टम और निजाम है। अगर रोजाना समुन्दर का इतना पानी सूरज खींच करके न निकाले तो ये समुन्दर ओवरफुल हो जाए, इस बर्फ को डुबा दे, पूरी दुनिया को डुबा दे। वो तो रोजाना अल्लाह ताला उतना पानी कम करता रहता है तो समुन्दर तुम्हारे लिए फायदा देता है। पानी की ताकत को शिकस्त देने वाला सूरज है, इसलिए कि रोजाना उसे स्टीम बनाकर करोड़ों टन पानी बादल बनाकर हवा में बिखेर देता है। पानी की ताकत सबसे ज्यादा हुई और पानी से ज्यादा ताकतवर सूरज हुआ। साइंसदा कहते हैं एनर्जी का खजाना है, एनर्जी का पावर है सूरज। यहाँ जाकर के सारी ताकतें सूरज तक, दुनिया की ताकत एंड हो जाती है। सबसे पावरफुल है जो आसमान पर चमक रहा है, रोज डूबता है रोज निकलता है। इसके पावर को कोई चैलेंज नहीं कर सकता। ये तो मुसलमान की हिम्मत है। हमारा कलेजा है दुनिया की आंखों में आंखें डाल करके हम सबको चैलेंज कर सकते हैं। जहां दुनिया की सारी ताकत खत्म हो जाती है, मंजिले सहबा पर एक ग्रेट पर्सनालिटी इस सूरज डूबे हुए सूरज को भी खींच लाती है।
बेशक
उसी को हम कहते हैं मुहम्मदुर रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम। ये सूरज अपने घर में जाकर छुप गया था, अपनी गैरेज में चला गया था, उसे कोई दुनिया की ताकत बुला नहीं सकता। मेरे मौलाए कायनात की नमाज असर मशीयत के इलाही की उस दिन कजा हो गई थी। रब बताना चाहता है ऐ लोगो मुस्तफा तुम्हारे जैसे नहीं, दुनिया की बड़ी से बड़ी ताकत उनके हाथ के इशारों से रिवर्स गियर लगा करके मुस्तफा की बारगाह में हाजिर होती चली।
बेशक
जिसने समुन्दर के करोड़ों टन पानी को भाप बना दिया था वो सूरज मौलाए कायनात की नमाज को अदा की शक्ल में अदा कराने के लिए रसूल अकरम सल्लल्लाहु अलैहि वसल्लम ने अपने हाथ उठाए, फरमाया सूरज ब्रेक जर्नी कर चला वापस आ गया। चला गया था अपने घर, गया वक्त फिर हाथ आता नहीं। है दुनिया की कोई ऐसी ताकत एक सिकंद जो गुजर चुका है उसे वापस ला ले? नहीं आ सकता। मुस्तफा सिकंद की बात नहीं, जिससे जमाना और वक्त बनता है उस सूरत को पलटा है। एक सिकंद नहीं पलटाया है सूरत खड़ा रहा। इधर से उधर मत होना मेरे अली, जब असर की नमाज चार रिकायत पढ़ देंगे तब तुझे इजाजत है कि अपने घर वापस जाए। ये किसकी ताकत है? हमारे जैसे इंसान की नहीं। सारी दुनिया का जो ताकतों का मरकज है मुस्तफा के हाथ से नहीं, मुस्तफा के इशारे से पलट रहा है। जब इशारे में ये ताकत है तो हाथ में कितनी ताकत होगी, और जब हाथ में ये ताकत है तो हाथ वाले के वजूद में कितनी ताकत होगी। और हाथ की ये ताकत क्यों है ये बरेलवी नहीं कह रहा है, रब्बुल आलमीन फरमा रहा है। अल्लाह इरशाद फरमाता है यदुल्लाहि फौका अजीदिहिम। ऐ सहाबा, तुमने नबी के हाथ पर हाथ रखकर बैयत की है, बैयत का सबूत यही से है, तुमने नबी से बैयत की है, तुम समझते हो इंसान का ये हाथ है? रब्बुल आलमीन ब्रेनवॉश कर रहा है यदुल्लाहि फौका अजीदिहिम, तुम्हारे हाथ पर जो हाथ का नबी का वो अल्लाह का हाथ।
बेशक
नबी को हम बढ़ा नहीं सकते, कुरान ने बढ़ाया है। नबी ने ये अंदाजता फरमाया है। कोई ऐसा जो इशायत को गलत कह दे? जो गलत कहेगा वही काफिर बन जाएगा। मुस्तफा का हाथ अल्लाह का हाथ है यदुल्लाहि फौका अजीदिहिम। मेरे दोस्तों, ये अल्लाह का हाथ जिसको अल्लाह ने फरमाया, सूरज उसी के हुक्म से डूबता है निकलता है, लेकिन आज यदुल्लाह उठा है तो डूबा हुआ सूरज किसी ने नहीं निकाला, मुस्तफा के इशारे से आज निकल रहा है। सबसे ज्यादा ताकत मेरे रसूल के पास है, इनसे ज्यादा ताकत न जिब्रील के पास है, न मिकाईल के पास है, और न कायनात के किसी चीज के पास है। तन्हा सबसे पावरफुल जनाबे मोहम्मदुर रसूलुल्लाह सल्लल्लाहु तआला अलैहि वसल्लम। अब यहाँ आप ठहर करके अब मेरी दूसरी बात सुनिए। औलिया किराम को भी अल्लाह ने पावरफुल बनाया है, अंबिया को तो जो ताकतें दी हैं। आला हजरत इस मसले को बड़ी आसानी के साथ वाजे कर रहे हैं, अहद से अहमद और अहमद से तुझको। अहद अल्लाह का नाम है। कुरान फरमाता है कुल हुवल्लाहु अहद, अल्लाह अहद है। और नबी के बारे में फरमाया है मुबश्शिरन बिरसूलिन याती मिन बाद इस्मुहू अहमद। हजरत ईसा फरमा रहे हैं कि मैं तुम्हें खुशखबरी सुना रहा हूँ कि मेरे बाद जो नबी आने वाले हैं उनका नाम अहमद होगा। अल्लाह ताला जल्ला मजदहू का नाम अहद है, और हमारे पैगंबर जनाबे मोहम्मद रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम का नाम अहमद है। ये दोनों नाम कुरान में आए। अल्लाह ताला ने अपने फजल से अपने करम से जनाबे मुस्तफा को पावर दिया, और जनाबे मुस्तफा सल्लल्लाहु अलैहि वसल्लम के सदके में तुझको यानी ऐ गौसे पाक अहद से अहमद और अहमद से तुझको सब कुन वतन हासिल है। आप अगर कहते हैं हो जा तो वो चीज हो जाती है, आप कहते हैं मत हो तो वो नहीं होती है। अरे इंसान के अंदर ये पावर है, जानवर पालता है और कहता चल तो वो चलता है, कहता है रुक तो वो रुकता है। ये इंसान को अल्लाह ने पावर दिया कि नहीं दिया? ये इंसान इतना पावरफुल है कि मेटल, अल्मीनियम, पीतल, तांबा, इनके पार्ट्स जोड़ जोड़ करके कहा उड़ जा तो वो उड़ने लगता। प्लेन का कौन उड़ा रहा है? कोई फरिश्ता आया है? जिन आया है? इंसान के दिमाग का ये पावर है, जो उड़ना नहीं जानता उसे उड़ा रहा है, और जो चलना नहीं जानता है उसे चला रहा है, जो बोलना नहीं जानता उसे इंसान बुला रहा है। ये कंप्यूटर बोलता है कि नहीं बोलता? किसने बोलना सिखाया है? ये किसी बुजुर्ग की करामत नहीं है, ये इल्म की तवानाई। जिस कंप्यूटर में जबान नहीं है, दांत नहीं है, मुंह नहीं है, वो बराबर ऐलान करता चला जा रहा है। आप कहेंगे ये सेटिंग है। अरे जब मशीन की सेटिंग इंसान करता है तो बेजुबान होकर बोलता है, और जब रब पत्थरों में सेटिंग करेगा क्या पत्थर नहीं बोलेगा?
जिंदा
ये सेटिंग और फिटिंग देखते हैं। सेटिंग फेक फिटिंग तुमको आती है क्या? रब ऐसी सेटिंग और फिटिंग नहीं कर सकता है। नबी में ये सेटिंग कर दे और वली में सेटिंग कर दे कि अगर जो बोलना नहीं जानता है इशारा कर दे ऐ पत्थर बोल तो मुस्तफा के हाथ में कंकर कलमा पड़े।
बेशक
सुभान अल्लाह।
लोग कहते कैसे गुजराती में बोलते हैं केन, तो आप बोलो एन। इस तरह से ये हो रहा है मेरे दोस्तों। अल्लाह को कुदरत वाला मान लो, सारे प्रॉब्लम सोल्व हो जाएंगे। इन्नल्लाह अला कुल्ले शैइन
कदीर।
सूरज कैसे निकला? इन्नल्लाह अला कुल्ले शैइन कदीर। अब आओ गौसे पाक की शान देखो। बगदाद में एक मरतबा दरियाए दजला में बहुत बड़ा तूफान और सैलाब आया, और ये पानी बगदाद में घुस रहा। आधा बगदाद डूब चुका है, मवेशियां जानवर बह गए, छोटे बच्चे मर भी गए, घर का सामान कहाँ चला गया पता नहीं, बड़ी बड़ी बिल्डिंगें जमींदोज हो गई, तबाह हो गई, पूरी आर्मी हुकूमत के सारे सिपाही राहत का काम करने रिलीफ के पहुंचाने के लिए सब जुटे हुए हैं, लेकिन दगला का पानी अंदर घुसता चला जा रहा। ओलमा, सूफिया, मुफ्ती, मुत्तकी सभी लोग मस्जिद में आकर दुआएं कर रहे हैं, मौला इस तूफान से बचा ले। कहीं अजाने हो रही है, मौला इस तूफान को खत्म फरमा, लेकिन दरियाए दगला का पानी अंदर घुसता ही जा रहा है। सब लोगों ने तय किया, जब एक ही सहारा रह गया वो है गौसे पाक का आस्था। सब लोग बादशाह समेत खानकाह कादरी में पहुंचे, तारीख उठा कर देखो, जाकर चिल्ला पड़े, गौस हरी मदद, मदद फरमाइए, दगला का पानी आपके शहर को तबाह कर रहा है। हुजूर गौसे पाक रजी अल्लाह ताला अन्हो तस्बीहात में थी, उठे और मजने के साथ उस तरफ चल पड़े जिधर दगला का पानी अंदर घुस रहा है। जब जहां पानी आ गया था उस पर आपने कदम रखा तो मुरीद चीख पड़े, सरकार आगे न बढ़े, बहुत बड़ा गड्ढा है हुजूर, रुक जाए। लेकिन गौसे पाक किसी कहने वाले के कहने से रुकने वाले नहीं थे, वो तो अल्लाह के हुक्म से चले जा रहे हैं। आ जाओ मेरे प्यारे, आज तुम्हारी ताकत हम दुनिया को बताना चाहते हैं। हजरत गौसे पाक इस तरह चल रहे हैं पानी पर जैसे कि सीमेंटेड रोड पर चला जाता है। गौसे पाक का तलवा तो बहुत मुबारक है, अरे आपके नालेने पाक के तलवे को भी पानी पर न कर सका। ये क्या है, इल्लल्लाह अला कुल्ले शैइन कदीर, जो बगदाद को डुबा रहा है बगदाद वाले के तलवे को भी तर नहीं कर पा रहा है, ये उसकी कुदरत है। एक ही चीज को तबाही वाला बना दे, उसी चीज को बचाने वाला बना दे, इल्लल्लाह अला कुल्ले शैइन कदीर। हजरत इब्राहिम आग में गए थे, आग जलाती है कि बचाती है, आग का काम जलाना। हजरत इब्राहिम आग में पहुंचे हैं, जो नमरूद ने बड़ी बड़ी मोटी रस्सियां आग के हाथ पर बांध रखी थी, आग ने उस दुश्मन की चीज को जला दिया और इब्राहिम अलैहिस्सलाम का नर्म नाजुक कपड़े के कुर्ते को बचा लिया। वही आग जलाती है, वही आग बचाती है, इंशाअल्लाह अल्लाह कर दे।
बेशक
जिससे अल्लाह चाहे जो चाहे काम ले। ये आग सेंस लगाता है और कहता है ऐसे कैसे हो गया, वैसे कैसे हो गया। ईमानी सेंस से सोचो तो सब समझ में आ जाती है, इन्नल्लाह अला कुल्ले शैइन कदीर। वो पानी सबको डुबा रहा था और मेरे गौसे पाक के तलवों को चूम रहा।
सुभान अल्लाह,
चले जा रहे हैं, चले जा रहे हैं, चले जा रहे हैं, सारी पब्लिक, उलमा, सूफिया, बादशाह, फौज सब देख रहे हैं क्या हो रहा है। बहुत दूर निकल गए और अपना असाए मुबारक, अपना असा हाथ में लिया और दरियाए गजला को कहर की निगाह से देखा। तारीख पढ़ो, गौसे पाक जलाल में फरमाते हैं, ऐ दजला अगर तू चाहता है कि कयामत तक तेरे अंदर पानी बहता रहे, जारी रहे, तो तेरी खैरियत ये है कि अब्दुल कादिर यहाँ अपना असा और उसका निशान बना रहा है। खबरदार, इसके निशान बनाए हुए जगह से आगे मत बढ़ना। इतना कहना था कि पानी में रिवर्स गियर लगाया, भागते हुए और वहां जाकर रुका जहां मेरे होश का
असर।
ये इंसान की कुदरत है, इन्नल्लाह अला कुल्ले शैइन कदीर। कुदरत अल्लाह की है और जाहिर हो रही है गौसे पाक के धंधे। ये मत कहना कैसे, ऐसे के इन्नल्लाह अला कुल्ले शैइन कदीर। इस पर ईमान मुसलमान का है तो कभी गुमराह नहीं हो सकता। वो सारे वलियों की, फरिश्तों की और अंबिया की ताकत को मानना पड़ेगा जो कुरान और हदीस से साबित है। हजरत गौसे पाक ने डंडा मारा और वहां तक पानी बहते हुए आकर रुके। फिर दूसरी बात सुनो, सिर्फ उसी साल वहां नहीं, بلکہ تاریخ یہ بتاتی ہے کہ بڑے بڑے طوفان اس کے بعد دجلہ میں آئے اور یہ آج تک 15ویں صدی ہو گئی، لیکن دجلہ کا پانی جب چلتا ہے سیلاب آتا ہے تو اس زمانے میں 700 سال پہلے جہاں میرے غوث پاک نے خدرے کا نشان بنا دیا تھا، دجلہ کا پانی آج بھی اس سے آگے بڑھنے کی جرات نہیں کر سکتا. ولیوں کا کیسا فالوور ہے دجلہ، پانی ان کا فالوور ہے، اور جو انسان ان کا فالوور بن جاتا ہے اس کا پانی بھی بہت اونچا ہو جاتا ہے، اس کا پانی نکھر جاتا ہے. میرے دوستو، یہ میرے غوث پاک کی کرامت اور میرے رب کی قدرت. ہر ولی کی کرامت اور اس کا پاور رب کی قدرت ہے، وہ انسان اور بشر کی طاقت نہیں ہوتی، رب کا عطیہ ہے، وہی سے وہ خزانہ آتا ہے. اب تیسری بات سنو، نبی اکرم صلی اللہ علیہ وسلم نے سورج کو پلٹایا اور سورج کے نیچے کون سی طاقت ہے؟
پانی،
مٹی. پھر میں نے بتایا پتھر، پتھر سے زیادہ مضبوط لوہا، لوہے سے زیادہ طاقتور آگ، آگ سے طاقتور پانی، اور پانی سے طاقتور سورج. نبی اکرم صلی اللہ علیہ وسلم نے سورج کو پلٹایا اور ان کے نائب، ان کے لاڈلے، ابن رسول، پیر پیرم، میر میرم، شاہ دینم، سیدنا شیخ عبد القادر، محبوب سبحانی، سورج کو نہیں پلٹا رہے ہیں، کیونکہ نانا نے پلٹایا، برابری نہیں کر سکتے. تو جو سورج کے نیچے طاقت ہے پانی، آج وہ پانی کو پلٹا رہے ہیں. نانا نے سورج کو پلٹایا اور میرے محبوب سبحانی نے پانی کو پلٹایا اور یہ بتا دیا ہم برابری کے قائل نہیں ہیں. سورج کو پلٹاتے تو دنیا کہتی غوث پاک اور حضور برابر ہو گئے، یہ عقیدہ اسلام کا نہیں ہے. اس لیے سورج کو پلٹایا نہیں، سورج کے نیچے جو طاقت تھی اسے پلٹایا، جس پر کسی کا کنٹرول نہیں چلتا تھا غوث اعظم نے اس کو پڑھا بس یہاں سے چلا گیا. رسول نے سورج کو پلٹایا تھا اور غوث پاک نے پانی کو پلٹایا، بھگایا، چلا گیا وہ اپنے گھر. وہ اپنے گھر گیا تھا سورج تو نکال دیا، یہ اپنے گھر سے باہر آ گیا تھا تو غوث پاک نے اس کے گھر تک پہنچا دیا. اور اجمیر شریف آ جا، راجا کا سمجھتا تھا میرا کنٹرول ہے انا ساگر پر. راجا نے کہا تیرا کنٹرول؟ ہمارا کنٹرول تو زمین پر بھی ہے، تم نے دیکھا نہیں؟ تمہارا اونٹ جب آ کے بیٹھا ہم نے کہا چپک گیا تو چپک گیا. زمین پر ہمارا کنٹرول، زمین پر بہنے والا پانی اس پر ہمارا کنٹرول. بادشاہ نے کہا اس فقیروں کو برباد کر دو، پانی کا ایک قطرہ نہ ملے. سپاہیوں سے کہا پہرا لگا دو. میرے غریب نواز گھبرائے نہیں، تیرا کنٹرول تیری جگہ، ہمارا پاور اپنی جگہ. اپنے مرید سے کہا جا کے کہو کہ تمہیں غریب نواز بلا رہے. وہ جا کر حلوے سے بولتا ہے غریب نواز بلا رہے. سارا پانی جس کے پاس کان نہیں ہے سن رہا ہے، چلنے کی طاقت نہیں ہے چل رہا ہے، سمجھنے کی طاقت نہیں ہے سمجھ رہا ہے. اس نے بلایا یہ سمجھ رہا ہے. یہی تو ہے ان اللہ علی کل شیء قدیر، یہ ساری قدرت میرے رب کی. وہ پانی کتنا سمجھدار، خواجہ جہاں بلائے وہاں جائے. اے سنیو، تم بھی تو خواجہ کی بات مانو، مسجدوں میں بلا رہے تو آ جاؤ، سن رہے ہو تو ادھر ادھر مت جاؤ. کیا ہم پانی سے بھی گئے گزرے ہیں؟ آؤ، پانی میرے غوث کا فالوور ہے، پانی میرے خواجہ کا فالوور. سارا کا سارا پانی پیالے میں آ گیا. پانی نے یہ نہیں کہا اے مرید اتنا بڑا کٹورا لے کے آیا، بال لے کر کے آیا، انا ساگر تو اتنا ہے جو 20 ایکڑ میں پھیلا ہوا ہے، اتنا سا پانی کہاں آئے گا. وہ اتنا سمجھدار تھا، خواجہ نے جب اتنی چھوٹی سواری بھیجی ہے تو हमारा डायमीटर कितना भी बड़ा हो हम सबको खाजा उसमें समा देंगे इंशाल्लाह आला
सुभान अल्लाह
सुभान
अल्लाह
नारे रिसालत या रसूल
अल्लाह हो तो खाजा
जिंदाबाद
गौसे पाक ने पानी को भगाया चल और मेरे खाजा ने पानी को बुलाया चल इधर ये अल्लाह का सिस्टम है कि वली को मजबूर न समझना वो पानी को भगाने की भी ताकत रखता है पानी को बुलाने की भी ताकत रखता है इनका कमाल ये है कि इनके हाथों में अल्लाह की कुदरत काम कर रही है और ये मुजीब अशरफ नहीं कह रहा है हदीस कुछ ही सुनो अल्लाह ताला फरमाता है जब मैं किसी बंदे को अपना महबूब बना लेता हूँ मेरा हो जाता है तो फिर जब वो मेरा होता है तो मांगना क्या है कुल तो समहु लजी यस्मा भी व बसरहु लजी यबसरु भी व यदहु लजी यबतशी बिहा व रिजलहु लजी यमशी बिहा अल्लाह ताला फरमाता है मैं उसके काम बन जाता हूँ जिससे वो सुनता है क्या अल्लाह ताला वाकई ऐसा काम बन जाता है बोल मोटो ये तो मानने वाला काफी हो जाता है कान नहीं बनता है कान को अपनी सिफत का की तजल्ली अता फरमाता है अल्लाह ताला दूर की बातों को सुनता है नजदीक की बातों को भी सुनता है जब अल्लाह का वली हो जाता है जैसा उसका मकाम है दूर और नजदीक की बातें वो भी सुनने लगता है इन मुहद्दिसीन ने फरमाया हमारा ईमान भी यही है कि उनके कानों में इंसानी कुदरत काम नहीं करती अल्लाह ताला की सिफत समीर उसमें काम करती है आँख होता है आँख तो होने का मतलब क्या है बैठता है ठीक वर्ग जिस वर्ग में देखता है बम्बई की चहल पहल को आँखों के लिए कोई उसके लिए रुकावट नहीं होती अल्लाह के महबूब बंदों की आँख का ये हाल है अल्लाह ताला फरमाता है यंजरों के नूर इल्ला ये मोमिन बंदा अपनी आँख से नहीं बल्कि अल्लाह के नूर से देखता है और अल्लाह के नूर के लिए कौन सी चीज रुकावट हो सकती है अल्लाह का नूर जहाँ तक चाहे दिखा दे उसकी हाथ उसके हाथ में वो ताकत होती है कि जब्तशो बिहा जो चाहे जहाँ से चाहे पकड़ ले उसका हाथ छोटा नहीं होता है उसमें अल्लाह की कुदरत काम करती है आज तो इंसान ने भी ये साबित कर दिया रिमोट कंट्रोल देखा जाता एसी लगा है वहाँ पहले उठ के जाकर के बटन चालू करना पड़ता था तब वो झूसा चलता था आज तो इतना बड़ा इंस्ट्रूमेंट बिच्छू आपके हाथ में टेबल पर है गर्मी लग रही है यूं दबाया तो वो चलने लगा आखिर को कोई दया नहीं आया और वो क्यों चालू हो गया क्यों हरकत करने लगा आप कहेंगे ये रिमोट कंट्रोल में सिस्टम ऐसा है वैसे ही गौसो खाजा के हाथ में रब ने सिस्टम लगा दिया तुम्हारा सिर्फ एसी चलता है राशिद को तुम रिमोट कंट्रोल से आगे पीछे करते हो सब इस पर ही मान जाता है सुन्नी भी मानता वहाँ भी मानता शिया मानता है नैकरी मानता है कि राकेट को कंट्रोल करने वाला खिलाई सेंटर होता है रिमोट से उसको हजारों मील के फासले पर आगे पीछे इधर उधर ये साइंसदान करते हैं मेरे गौस को इस इंस्ट्रूमेंट की मेरे खाजा को किसी बिच्छू की जरूरत नहीं थी उनके हाथों में अल्लाह की कुदरत का रिमोट कंट्रोल था ऐसा रिमोट कंट्रोल था सैकड़ों मील पर जहाज डूब रहा है और पुकारने वाले ने पुकारा गया गौस अलमदद ये कैचिंग पावर इस आंख का नहीं कान का नहीं था रब की कुदरत का कैचिंग पावर था गौस पाक के कान में उनकी आवाज सुनते भी हैं और चादर में अपना हाथ यूं दबा करके और फिर इंतजार करते हैं मुरीदों ने देखा कि समुन्दर से एक हाथ निकला और हजारों टन लगे हुए इतने भारी भरकम शिप को यूं हाथ में पकड़ा और माचिस के डब्बी जैसे ला करके साहिल निजात पर खड़ा
बेशक
आते कैसे कुरान कहता है इन्नल्लाह अला कुल्ली शैइन
बेशक
जिनके हाथों में इंसानी कुदरत नहीं है अल्लाह की कुदरत ये मिट्टी जो बोल रही है हम मिट्टी के हैं ये मिट्टी के नाद पढ़ रहे हमारे जखूरा अजीजम नाद पढ़ रहे थे, ये क्या था, ये मिट्टी के हैं, हम मिट्टी के, मिट्टी के तकलीफ करती है, नाद पढ़ती है मिट्टी, कभी किसी ने सुना है? लेकिन आज मिट्टी तकलीफ कर रही है, मेरी आई मिट्टी, सोना चांदी प्लाटिनम नहीं, मिट्टी बोल रही है, मिट्टी नाच पढ़ रही है, मिट्टी मिट्टी फिरहत कर रही है, मिट्टी कारोबार कर रही है, या अल्लाह ये क्या है, इन्नल्लाह अला कुल्ले शैइन
कदीर,
गौसे पास डूबे हुए जहाज और कश्ती को निकालने क्या है, इन्नल्लाह अला कुल्ले शैइन कदीर, एक आयत पर अगर गुमराह ईमान रखे तो कभी उसको सुबह हो ही नहीं,
बेशक
मेरे गौसे पास मेरे गरीब नवाज की ताकत को देखना है, तो जब पानी का मुकाबला हो तो गौस ने भगा दिया, और जब गरीब नवाज का मुकाबला राजा से हुआ तो पानी को बुला लिया, सूरत को रसूल अकरम ने अली मुर्तजा करमल्लाहु ताला वजहू के सजदों की अदायगी के लिए आवाज भी को चला आया। ये सारे वाकयात अगर मैं आयतें सिर्फ पढ़ूं, आयतें तो एक से एक अल्लाह की कुदरत की आयत का निशान आपको नजर आएगा। सिर्फ एक बात अर्ज कर लेता हूँ,
ज्यादा देर तो नहीं होगी,
घबरा गए 5 मिनट। हजरत इब्राहिम अलैहिस्सलाम समुन्दर के किनारे खड़े थे, देखा कि समुन्दर की लहरों से एक लाश टकरा करके रेत के ऊपर पड़ी, फिर गिद्ध ची कौवे और जंगल के दंडे उस लाश को आकर के साथ खा पी करके सिर्फ हड्डियां छोड़ी, फिर एक समुंदर की लहर आई और वो समुंदर में चला गया, वो मुर्दा जो बचा हुआ खुचा था उसको मछलियों ने खा लिया। हजरत इब्राहिम अलैहिस्सलात वस्सलाम ये मंजर देख रहे थे कि शेरों ने खाया, भेड़िए ने खाया, कौवे ने खाया, चील ने खाया, मछलियों ने खाया, हजारों जानवरों ने एक मुर्गे को खाया, अब ये कयामत में कैसे जिंदा होगा? यकीन तो था कि जिंदा कैसे होगा, लेकिन जिंदा करने का सिस्टम क्या अल्लाह रखेगा उसे समझने के लिए उन्होंने बारगाह खुदावंदी में अर्ज किया, रब्बुल आलमीन ने इरशाद फरमाता है कि रब्ब अरनी कैफ़ तुहयिल मौता, ए परवरदिगार आलम जरा अपना वो सिस्टम बता दे कि तू मरे हुए इंसान को किस तरह जिंदा करेगा। तो अल्लाह ताला फरमाता अवलम तुमिन, ए इब्राहिम क्या मेरी इस कुदरत पर तुमको यकीन नहीं है? फरमाया बला वला किल यत्मन्ना कल्बी, मौला तेरी कुदरत को मानता हूँ लेकिन मेरे दिल को एक सुकून हो जाए कि कैसे तू जिंदा करेगा वो बता दे। हजरत इब्राहिम नबी थे, हमारे जैसे नहीं थे, हमारे जैसे का हालम किया है कि मैडम अगर भाग जाती है हम बुलाने जाते तो नहीं आती, और नबी का आलम यह है मौला बता दे कैसे जिंदा करेगा। तो रब उनकी बात रखता है और फरमाता है कि ऐ इब्राहिम, क्या इसके बाद
قال فخذ أربعة من الطير,
हाँ
قال فخذ
أربعة من الطير فصرهن إلي, इब्राहिम ऐसा करो कि चार परिंदों को जंगल से पकड़ के लाओ, हालांकि अल्लाह ताला उसी हड्डी के ढांचे को निकाल कर कहता था हो जा तो जिंदा हो जाते, लेकिन ऐसा नहीं किया। अल्लाह ताला के सिस्टमेटिक सबका, अल्लाह ताला फरमाता चार परिंदों को पकड़ो, फसुर हुन्ना इलैह, और उन्हें पाल पोस करके बिल्कुल अपने से मानूस कर लो, वो तुमसे मोहब्बत करने लगे कि जब भी पुकारो तो तुम्हारे पास दौड़ के आ जाए। हजरत इब्राहिम ने मुर्गा, मोर, कौवा, कबूतर, दो मील से और दो का, मोर,
मुर्गा,
कौवा,
कबूतर,
इन चारों को पकड़ा, छोटे छोटे बच्चे थे और उनको दाना खिलाया पिलाया, बड़े हो गए, अब ऐसी मोहब्बत हजरत इब्राहिम से करने लगे کہیں بھی چلے چلے جاتے تھے اور حضرت ابراہیم انہیں آواز دیتے، اے کوا ادھر آ تو فوراً آ جاتا، مرغا ادھر آ تو وہ آ جاتا. یہ قرآن کا واقعہ بیان کر، کسی مولانا کی حکایت نہیں ہے، بولتے کہ ضعیف روایت ہے. ارے ضعیف نہیں ہے، اس سے مضبوط کوئی بات نہیں ہو سکتی. اللہ تعالیٰ فرماتا انہیں ہلا ملا لو، مانوس کر لو، اور پھر اس کے بعد کیا ہے؟ ثم جعل على كل جبل منهن جزءا. اب میں 82 سال کا ہو گیا ہوں تو کچھ ڈسکنیکٹ ہو جائے گا اس لیے، اور آپ انہوں نے پھر اللہ تعالیٰ ارشاد فرماتا ہے، اے ابراہیم سب کو مارو، ذبح کرو اور ان کا قیمہ بناؤ، ٹکڑے ٹکڑے. اس زمانے میں مکسر نہیں تھا، چھری سے کاٹ کاٹ کر کے چاروں کو بالکل ایک دوسرے میں ملا کے کھٹمٹ کر دیا، ملا دیا. پتہ ہی نہیں چلتا اس میں کوا کون ہے، مرغا کون ہے. ابھی سب کٹ پٹ کر کے قیمہ بن گئے تھے. قیمہ کو کیا بولتے ہیں؟ تو یہ سب بن گئے. پھر اللہ فرماتا ہے فجعل منهن جزءا، پھر ان کو تم ہر جگہ پہاڑ پر تھوڑا تھوڑا لے جا کر کے رکھ دو. حضرت ابراہیم اس قیمے کو، چاہے 4 کلو تھا یا 10 کلو تھا وہ تو مجھے معلوم نہیں، لیکن 4 پرندوں کا قیمہ اتنا ہوا ہوگا. حضرت ابراہیم علیہ السلام کو اللہ تعالیٰ فرماتا ہے کہ ان کو ہر پہاڑ پر تھوڑا تھوڑا لے جا کر کے رکھ دو. حضرت ابراہیم علیہ السلام نے تھوڑا 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 سب پہاڑوں کے اوپر جا کر کے رکھ دیا. کیا کر رہے ہیں بھائی؟ دیکھو اوپر صحیح ہے اور اندر ڈیفیکٹ ہو جاتا ہے تو ایسی غلط آواز ہوتی ہے. اے مسلمان، اوپر سے صرف مت دیکھ، اندر بھی صحیح ہونا چاہیے. اگر صحیح اندر سے نہیں ہوا تو بیکار آم لگے گا. شرک ہے، بدعت ہے، ایسا ہے ویسا ہے. یہ آواز کب نکلتی ہے؟ جب اندر کوئی ڈیفیکٹ ہوتا ہے. درود بہت پڑھیے سیدنا مولانا محمد
علی و صحابہ. پھر درود پاک پڑھ لو. بس میں ویسے بغیر لاؤڈ اسپیکر کے بولوں گا، بیٹھ جائیے. آواز تو پہنچ رہی ہے نا؟ حضرت ابراہیم علیہ السلام کو پروردگار عالم نے حکم دیا، اس قیمے کا بٹوارا کرو، ڈسٹریبیوٹ کرو.
پھر درود پاک پڑھ لو، اللہم صلی علی سیدنا محمد. حضرت ابراہیم نے اس گوشت کے تھوڑے سے تھوڑے حصے کو تمام پہاڑوں پر ڈسٹریبیوٹ کر کے رکھ دیا، اور پھر اللہ فرماتا ثم ادعوهن یأتینک سعیا. اے ابراہیم، اب بیچ میں کھڑے ہو جاؤ اور انہیں آواز دو. حضرت ابراہیم کسے پکار رہے ہیں؟ زندے کو کی مردے کو؟
بہت خوب.
آدمی کو کی جانور کو؟
جانور.
کسے پکار رہے ہیں؟
جانور.
جن کا قیمہ قیمہ ہو گیا تھا، نیند بن گیا تھا، اور وہ بھی سب پہاڑوں پر تھوڑا تھوڑا قرآن فرما کر رکھ دو، اور پھر پکارو، کوا ادھر آ، مور ادھر آ، مرغا ادھر آ، کبوتر ادھر آ. حضرت ابراہیم کھڑے ہیں، سب کی منڈی اور سب کے پیر اپنے پاس رکھ دیا، اور باقی سب ادھر ادھر پہاڑوں پر رکھ دیا تھا. قرآن فرماتا ثم ادعوهن یأتینک سعیا. اے ابراہیم، ان مردوں کو پکارو، دوڑتے ہوئے تمہارے پاس آ جائیں گے.
اللہ اکبر.
آئے آئے، مردے کو پکارنا اس آیت سے ثابت.
بے شک
مردہ سنتا ہے اس آیت سے ثابت.
بے شک
ان اللہ علی کل شیء قدیر.
بے شک.
ارے جب کوا مرنے کے بعد سن سکتا ہے تو مسلمان کا مردہ کیوں نہیں سن سکتا ہے؟ اسی لیے مسلمان کا مردے کو سلام کرو تو قبرستان میں مرنے کے بعد بھی تمہاری آواز سنتا ہے.
بے شک.
جب مسلمان کا مردہ سنتا ہے تو میرا گھوٹ میرا خواجہ کیوں نہیں سنے گا؟ ان اللہ علی کل شیء قدیر. سمجھو کہ وہ مردہ ہے، یہاں بھی مردہ ہے، اور حکم دے رہا ہے اللہ تعالیٰ ان مردوں کو پکارو. یہ کوئی ولی نہیں تھے, یہ انسان نہیں تھے. مردوں کو پکارنا شرک ہوتا تو نبی کو کبھی اللہ ہوتا نہیں.
بہت خوب, سبحان اللہ.
فرماتا ثم ادعوهن یأتینک سایہ, پکارو یہ دوڑتے ہوئے تمہارے پاس آ جائیں. حضرت ابراہیم نے جیسے ہی پکارا, اب تفسیر کی کتاب اٹھا کر دیکھو, جیسے ہی پکارا کوے مور اور کبوتر مرغے چلو میرے پاس, تو فرمایا گیا حدیث میں کہ وہ جو کینے تھوڑے تھوڑے پہاڑوں پر بکھیر دیے گئے تھے, مشبوط کر دیے گئے تھے, وہ ہوا میں جیسے مکھی اڑتی ہے ایسے ہی ایک ہی ٹکڑا ہوا میں مکھی کیا جیسے ہنی بھی اڑتی ہے ایسے ہی سارے ٹکڑے مرغے کے الگ ہو رہے ہیں, کبوتر کا الگ ہو رہا ہے, مور کا الگ ہو رہا ہے, کوے کا الگ ہو رہا ہے, سب وہی پر مل رہے ہیں, الگ الگ ہو رہے ہیں. اور فرمایا جا رہا ہے کہ کوے کے جتنے ذرے تھے ٹکڑے تھے سب آپس میں جڑنے لگے. ان اللہ علی کل شیء قدیر, یہ پرانی واقعہ ہے. کبوتر کا کبوتر میں ملا, ارے مرنے کے بعد بھی ان کو اتنا ہوش تھا کہ یہ میرا ہے یہ غیر کا ہے. کوے نے دیکھا کہ یہ میرا ہے, اسی میں جڑا, کبوتر والے میں جا کر کے نہیں لگ گیا. سوچو مرنے کے بعد بھی ہوش کیوں تھا؟ اس لیے کہ نبی نے پالا تھا. جو نبی کے ہاں پلے وہ مرنے سے باہر بھی ہوش والا ہوتا ہے, اور جو نبی والا ہو اس کو کتنا ہوش رہے گا. قرآن نے تمہیں بتا دیا سب ایک دوسرے کے ساتھ جڑے اور ان کے اندر ہڈیاں آئیں, اوپر گوشت چڑھے, پھر اس پر اسکین آئی, اسکین میں پر نکلنے لگے. حضرت ابراہیم اسکین کو دیکھ رہے تھے, کہا تھا کہ میں سین دیکھنا چاہتا ہوں کہ مردے جن کے ذرے بکھر گئے ہیں کیسے تو زندہ کرتا ہے. رب نے وہ سین بتایا, دیکھو یہ منظر دیکھ لو ابراہیم, میں بڑی قدرت والا ہوں,
بے شک
تمہاری آواز کو مردے کو سنا رہا ہوں, میں قدرت والا ہوں,
بے شک
تمہاری طرف میں بھیج رہا ہوں کووں کو مردوں کو, یہ میری قدرت ہے. ان اللہ علی کل شیء قدیر,
بے شک.
ارے جب غوث پاک مردے کو 70 سال کے بعد کہیں قم باذن اللہ تو وہ کھڑا ہو جائے, کیا تعجب ہے جبکہ مرغا اور کوا زندہ ہو. حضرت ابراہیم علیہ الصلوۃ والسلام نے دیکھا کہ ہوا میں یہ سب پورے کمپلیٹ ہو کر سر نہیں ہے, پائے پیر نہیں ہے, نیچے اترے. رب نے کہا دوڑ کر کے آئیں گے. یہ دوڑے کیسے, پیر نہیں ہے لیکن چل رہے ہیں. اور آ کر کے حضرت ابراہیم کے پاس جو ان کے پر پیر اور سر رکھے ہوئے تھے, کوا اپنے سر میں, مرغا اپنے سر میں, مور اپنے سر میں, کبوتر اپنے, سب اپنے اپنے سر کو دیکھ رہے ہیں. آنکھ نہیں ہے لیکن دیکھ رہے ہیں, سر یہ میرا ہے. اے سر رب تو سمجھ دو, سر سمجھو گے.
بہت خوب.
ان اللہ علی کل شیء قدیر, سر نے سب جڑ گئے اور پھر پیر ان کے آپس میں لگ گئے. اب کھڑے ہو کر کے مرغا بولتا کوں کوں, کبوتر بولتا کوں کوں, کوا الگ بولتا ہے, سب اپنی اپنی مدر ٹینٹ میں آواز دینے لگے. پر پھیلا کر کے حضرت ابراہیم کے پیروں پر لوٹ ملے. اگر اس کی اور تفصیل بیان کی جائے تو اور دلچسپی ہے, لیکن مجھے یہ بتانا ہے یہ سب کیا ہے. ان اللہ علی کل شیء قدیر, جس کو چاہے اللہ تمہاری آواز سنا دے اور جہاں چاہے بغیر پیر کے دوڑا کر کے پہنچا دے, یہ بھی رکھی کرو.
بے شک
پروردگار عالم ہمیں اسلام کو سنیت کو سمجھنے کی سچی توفیق عطا فرمائے. اس ایک آیت کو اگر صحیح سمجھ لے گمراہ تو کبھی گمراہ نہیں ہو سکتا ہے, عقیدہ اس کا تنا تن ہو جائے گا اور اللہ کی قدرت کا جلوہ ہر جگہ نظر آئے گا. آپ نمازیں پڑھیے, روزے رکھیے, دینداری کیجیے, بدعت اور غلط کاموں سے بچیے اور اللہ اور رسول کے فرمان پر چلیے، یہی ہے اولیاء اکرام کا پیغام. وما علینا الا البلاغ.
سب کے لیے دعا فرمانا، دعا فرمانا.
ابھی نعت خوانی کا بھی پروگرام ہوگا تو میں دعا کر دیتا ہوں، اور مجھے پھر ابھی جانا بھی ہے. میں انشاءاللہ تھوڑی دیر کے بعد یہاں سے روانہ ہو جاؤں. دعا کیجیے. اللهم صل على سيدنا ومولانا محمد وعلى آله وصحابه وبارك وسلم. يا الله يا رحمان يا رحيم، اپنے کرم سے اس نورانی محفل کو قبول فرما لے، جتنے حاضرین ہیں ان کی حاضریاں قبول فرما. اے الہ العالمین، ہمارے بگڑے ہوئے حال کو سنوار دے. مولا ہم گنہگار ہیں، غوث و خواجہ کے طفیل ہمارے گناہوں کو معاف فرما دے. ہم سب کو اپنے بخشے ہوئے بندوں میں شامل فرما دے. مولا کریم، بے نمازیوں کو سچا نمازی بنا دے. نمازیوں کے سجدوں میں خلوص پیدا فرما. یا اللہ، جو بے راہ رو ہیں انہیں صراط مستقیم پر کرا دے. مولا کریم، بے ادبوں کو زیوری ادب سے آراستہ فرما دے. بے اولاد کو نیک اولاد عطا فرما. اولاد والوں کی اولاد کو نیک و کار بنا دے. بے روزگاروں کو روزیاں عطا فرما. روزگار والوں کی تجارتوں میں برکتیں عطا فرما. الہ العالمین، مسلمانوں کو امن عامہ عطا فرما. ظالموں کے ظلم، حاسدوں کے حسد، شریروں کے شر، گمراہوں کی گمراہیت سے سب کی حفاظت فرما. یا اللہ، اس ملک میں، اللہ دوسری جگہ جہاں ظلم و ستم اور ظالمانہ حرکتیں ہو رہی ہیں، سب کو مولا ان ظالمانہ حرکتوں سے محفوظ و مامون فرما دے. یا اللہ، سب کو ذہنی اور علمی سکون عطا فرما. اپنی اور اپنے حبیب کی سچی محبت، اولیاء کرام کی عقیدت عطا فرما. ان اللہ علی کل شیء قدیر پر ہمیں پکا اور سچا ایمان عطا فرما. پروردگار عالم، جو لوگ بیمار ہیں انہیں شفا دے دے. جو دنیا سے رخصت ہو گئے ہیں، یا اللہ ان کی مغفرت فرما. ان کے اہل خاندان کو صبر جمیل اور اجر جزیل عطا فرما. اور جو لوگ اس میں شامل ہیں مولا، ان سب کی بخشش کا غیر سے انتظام فرما. اور جن لوگوں نے اس محفل کے انعقاد کا انتظام کیا ہے، مولا سب کو اور ہم کو دین اور اسلام پر سچا قائم رہنے کا انداز اور جذبہ عطا فرما. الہ العالمین، کرم فرما. الہی خیر کردانی، بحق شاہدی دانی. ان اللہ و ملائکتہ یصلون علی النبی یا ایھا الذین آمنوا صلوا علیہ وسلموا تسلیما. اللہم صلی علی سیدنا و مولانا محمد و علی آلہ و صحابہ و بارک وسلم. سبحان ربک رب العزت عما یصفون وسلام علی المرسلین والحمد للہ رب العالمین. السلام علیکم. نعت خوانی ہوگی، آپ تمام حضرات تشریف رکھیں.